الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله سنن ابن ماجہ میں ہے حضرت ابو دردہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا اقصروا من الصلاة علی یوم الجمعة فإنه مشہود تشہدہ الملائکہ ارشاد فرمایا کہ تم جمعۃ المبارک کے دن مجھ پر درود پاک کی کثرت کیا کرو کیونکہ یہ یوم مشہود ہے اللہ کے فرشتے اس دن حاضر ہوتے ہیں وَإِنَّ أَحَدًا لَنْ يُصَلِّيَ عَلَيَّ إِلَّا عُرِضَتْ عَلَيَّ صَلَاتُهُ حَتَّى يَفْرُغَ مِنْهَا اور ارشاد فرمایا اور مجھ پر جو درود پڑھے گا اس کا جو درود ہے وہ مجھ پر پیش کیا جاتا ہے حضرت ابو دردہ رضی اللہ تعالی عنہ کہتے ہیں کہ میں نے عرض کیا وَبَعْدَ الْمَوْتِ کہ اللہ کے رسول علیہ الصلات والسلام کہ آپ کے وصال ظاہری کے بعد بھی ایسا ہی ہوگا تو میرے حضور نبی کریم صلی اللہ علیہ وسلم نے یہ بات ارشاد فرمائی اِنَّ اللَّهَ حَرَّمَ عَلَى الْأَرْضِ ان تاكل اجساد الانبیاء علیہ السلام بے شک اللہ تبارک و تعالی نے زمین پر انبیاء اکرام علیہ السلام کے جسموں کو کھانا حرام کر دیا ہے اور اس کے بعد حضور فرماتے ہیں فَنَبِيُّ اللَّهِ حَيٌّ يُرْزَق تو اللہ کا نبی زندہ ہے روزی دیا جاتا ہے صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم پیارے اسلامی بھائیو اور مدنی چینل کے ناظرین یہ ہے پروگرام احکام نماز ہم آپ کو اس میں خوش آمدید کہتے ہیں اصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے نیت المؤمن خیر من عمله مومن کی نیت اس کے عمل سے بہتر ہے مدنی چینل کے ناظرین آئیے ایمان کی نشانی کیا ہے سماعت فرمائیے حضور نبی رحمت صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے نماز ایمان کی نشانی ہے نماز ایمان کی علامت ہے اور فرمایا جس نے اپنے دل کو نماز کے لیے فارغ کیا اور اس کی جو حدود ہیں اس کی حفاظت کی یعنی جیسی نماز پڑھنی چاہیے اس نے ویسی ہی نماز پڑھی تو فرمایا وہ کامل مومن ہے یعنی اس کا جو ایمان ہے وہ کمال تک پہنچا ہوا ہے اور امیر المؤمنین حضرت سیدنا عمر فاروق اعظم رضی اللہ تعالی انہوں نے منبر پر یہ بات ارشاد فرمائی تھی فرمایا ایک شخص اسلام کی حالت میں بڑا تو ہو جاتا ہے لیکن اس کی نماز کامل نہیں ہوتی عرض کی گئی وہ کیسے ارشاد فرمایا نہ تو وہ نماز کے رکوع و سجود کو کامل ادا کرتا ہے اور نہ ہی نماز میں خشوع و خضوع کا اہتمام کرتا ہے پیارے اسلامی بھائیو مدنی چینل کے ناظرین بالکل حضرت عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ کا یہ فرمان واضح ہے نماز ایمان کی علامت کیسے بن سکتی ہے اس کے لیے ضروری ہے کہ نماز کی جو حدود و قیود ہیں ان کی حفاظت کی جائے، نماز کے رکوع اور نماز کے جو سجود ہیں انہیں انسان کامل طریقے سے ادا کرے، اور نماز کے اندر جو خشوع و خضوع ہے اسے حاصل کرنے کی کوشش کرے جیسا ہونا چاہیے. اچھا پھر کیا ملے گا؟ فرمایا اس کے ایمان کی علامت بالکل واضح طور پر لوگوں کو نظر آئے گی کہ یہ شخص ایک سچا مومن ہے، ایک کامل ایمان والا ہے. اور نماز تو بندے کے گناہوں کا کفارہ بھی بن جاتی ہے. حضرت سیدنا ابو طفیل رحمت اللہ تعالی علیہ آپ نے بیان فرمایا، کہتے ہیں کہ میں نے حضرت امیر المؤمنین خلیفہ اول حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ کو یہ فرماتے ہوئے سنا ہے. آپ فرما رہے تھے، اے لوگو، اپنے گناہوں کے سبب لگائی ہوئی آگ کی طرف اٹھو اور نماز کے ذریعے سے اس آگ کو بجھا دو. یعنی گناہوں کی وجہ سے جو آگ جل رہی ہے اس آگ کو اگر ہم بجھانا چاہتے ہیں تو نماز ادا کر کے اس آگ کو ٹھنڈا کیا جا سکتا ہے. اور پھر سیدنا صدیق اکبر رضی اللہ تعالیٰ فرماتے کہ میں نے رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم کو یہ بات فرماتے ہوئے سنا ہے، الصلاة الى الصلاة کفارة لما بینہما مجتنبت الکبائر. یعنی ایک نماز دوسری نماز تک کے درمیانی گناہوں کے لیے کفارہ ہے. ایک نماز دوسری نماز، فجر ظہر، ظہر عصر، عصر مغرب، اسی طرح ایک نماز اور دوسری نماز کے بیچ میں جو گناہ ہیں، یعنی درمیان میں جو گناہ ہوئے اگلی نماز اس کے لیے کفارہ ہے جب تک کہ کبیرہ گناہوں سے بچا جائے. نماز میں شفا بھی ہے. حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں، فرماتے ہیں ایک بار میں نماز پڑھ کر آقا دو عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی بارگاہ میں بیٹھ گیا. آپ صلی اللہ علیہ وسلم نے مجھے فرمایا، کیا تمہارے پیٹ میں درد ہے؟ یعنی کیفیت ایسی تھی کہ پیٹ میں درد ان کو محسوس ہو رہا تھا، اس کا اظہار ان کے وجود سے ہو رہا تھا. تو حضور نبی علیہ السلام نے اس بات سے انہیں فرمایا، کیا تمہارے پیٹ میں درد ہے؟ تو میں نے عرض کی کہ جی ہاں یا رسول اللہ صلی اللہ علیہ وسلم. تو میرے آقا حضور سرور دو عالم صلی اللہ علیہ وسلم نے فرمایا، قم فصلی، اور نماز پڑھیے. فَإِنَّ فِي الصَّلَاةِ شِفَا، بے شک نماز کے اندر شفا ہے. نماز جیسے اہم فریضہ کی مکمل وضاحت، اس کی شرائط، اس کے فرائض، اس کے واجبات، اس کے جو مکروہات ہیں، ان تمام کو ہمیں سیکھنا ہوگا تاکہ نماز ہمارے لیے گناہوں کا کفارہ بن جائے، تاکہ یہی نماز ہمارے ایمان کا کمال بن جائے، یہی نماز ہماری بیماریوں میں ہمارے لیے شفا بن جائے، ہمارے لیے گناہوں سے بچنے کا سبب بن جائے، اور ہمیں فحش باتوں سے، فحش کاموں سے یہ نماز بچانے کا سبب بن جائے، دنیا اور آخرت میں نجات کا ذریعہ بن جائے. اس کے لیے سیکھنا تو پڑے گا. بس اس چینل کے ناظرین، اگرچہ یہ پروگرام احکام نماز دیکھیے یا امیر السنت دامت برکات العالیہ کی کتاب نماز کے احکام اور فیضان نماز کا مطالعہ کیجیے، بہار شریعت سے حصہ 3 اور حصہ 4 کا مطالعہ کیجیے تاکہ نماز درست ہو جائے، نماز کے مفاسد، نماز کے واجبات، نماز کے فرائض ارکان، نماز کے مکروہات، ان سب چیزوں کو سیکھنا ضروری ہے، اور کتابوں میں وضاحتیں تو موجود ہیں. اور دور حاضر میں اگر ہم چاہیں کہ نماز کے احکامات کے متعلق ہمیں ایسی کتاب مل جائے کہ جو بالکل آسان فہم ہے، تو نماز کے احکام ہے، فیضان نماز، اس کو مطالعے میں لے آئیے. نماز کے حوالے سے مسائل کو درست کرنے کے لیے یہ کتابیں انتہائی اہمیت کی حامل ہیں. اس لیے مدنی چینل کے ناظرین، کوشش جو انسان کرتا ہے وہ پا لیتا ہے، اور جس نے کوشش ہی نہ کی پھر وہ کہے گھر بیٹھے ہر چیز مل جائے، تو ایسا مشکل ہے. घर में बैठे भी अगर मिलेगी तो उसके लिए भी तो कोशिश करनी पड़ेगी। मुख्तलिफ कोर्सेज होते हैं नमाज के मुतालिका, तो उन कोर्सेज को भी अगर हम चाहें करना तो ऑनलाइन अगर तरतीब हम बनाएंगे तो घर बैठे बन जाएगी। वरना फिर नमाज के जो प्रोग्राम है, नमाज का तरीका जो बताया जाता है, नमाज किस तरह पढ़ी जाती है, नबी अलैहिस्सलाम ने नमाज कैसे पढ़ी, या नमाज के अहकाम के हवाले से जितने भी सिलसिले हमारे चलते हैं, उनको देखना तो पड़ेगा, वक्त तो निकालना ही पड़ेगा। वक्त निकालेंगे नमाज को कामिल बनाने के लिए, ताकि मसाइल को सीखें और सीखने के बाद नमाज के कमाल को पहुंचे। और याद रखिए, जिसने भी दुनिया में अपनी नमाज को कामिल किया है, अल्लाह तबारक व ताला उससे ईमान का कमाल अता फरमा देता है। जी हाँ मदनी चैनल के नाज़रीन, तो आइए फिर आज के सिलसिले में चंद एक अहकाम नमाज भी हम शामिल करते हैं, ताकि चंद एक अहकाम नमाज की तरफ तवज्जो चली जाए, सीखने का मौका मिले, और फिर जब जरूरत हो तो उसके मुताबिक हम अपनी नमाज में इन्हें शामिल कर सकें। पहला सवाल जो आज के सिलसिले में हम शामिल करने जा रहे हैं वो इस तरह है, क्या कोई नमाजी मुक्तदी मस्जिद में ऐसा कर सकता है कि जो पहली सफ, चूंकि उसके फजाइल बहुत ज्यादा हैं अहादीस के अंदर, पहली सफ हासिल करने की पाने की तरगीब दिलाई गई है और इस पर इनामात और सवाब के वादे किए गए हैं, तो पहली सफ को पाने के लिए क्या कोई मुक्तदी नमाजी ऐसा कर सकता है कि पहली सफ में एक जगह अपना मुसल्ला पहले से ही रख दें और फिर उसी जगह पर आकर ये नमाज पढ़ा करें? चूंकि मुसल्ला इसका है तो कोई और फिर इस जगह पर आके नमाज नहीं पढ़ेगा, वो जगह इसे ही मिल जाएगी। देखिए, इस हवाले से अर्ज यह है कि मस्जिद में अपने लिए इस तौर पर कोई जगह मुकर्रर कर लेना कि बंदा खास इसी जगह पर आकर अपनी नमाज अदा करेगा, इसके अलावा और जगह नहीं पड़ेगा, फुकहा ने लिखा ऐसा करना ये नापसंदीदा है, मकरू है। अलबत्ता अगर इस तरह बकायदा जगह मखसूस करने का कोई मामला नहीं होता, मिसाल के तौर पर कोई शख्स मस्जिद में आया और किसी जगह कोई कपड़ा वगैरह रख कर वुजू करने के लिए चला गया और फिर बाद में उसी जगह आकर बैठ गया, तो इसमें कोई हर्ज नहीं है, क्योंकि अब ये नए सिरे से आया है, कपड़ा रखा वुजू करने चला गया, वुजू करके आया और वहीं पर बैठ गया, जैसे ही जमात शुरू हुई फिर तकबीर तहरीमा के साथ उस जमात में शामिल हो गया, तो इसमें कोई हर्ज नहीं है। ऐसा नहीं है कि पक्का पक्का मुसल्ला बिछा दे और ये जगह गोया कि इसी की हो गई और अब कोई शख्स इस जगह पर खड़ा ही नहीं होगा, ये आए ना आए मुसल्ला बस बिछा रहेगा, लोगों को पता होगा कि भाई यहां पर फुलां साहब, फुलां बाबा जी, फुलां मियां साहब, फुलां हाजी साहब वो खड़े होते हैं, अब वहां पर वही खड़े होंगे, इसके अलावा कोई और नहीं, ऐसा करना ये मकरूह है। नमाज के लिए आया, नमाज का वक्त है, इससे पहले कि जमात कायम होती अपने मुसल्ले को वहां पर रखा या कोई रुमाल वगैरह कोई चीज रख कर वुजू करने चला गया, वुजू करके आकर बैठ गया, इसमें कोई हर्ज नहीं है। इस मसले को खूब याद कीजिए और इसके ऊपर अगर कभी अमल की जरूरत पड़े तो जब आपको मसला याद होगा तो अमल भी हो सकेगा और शरीयत के दायरे में रहकर गुनाह से बचत की सूरत भी निकल आएगी। मदनी चैनल के नाजरीन, जब बात मुक्तदी की चली है तो यहां पर हम आपको यह बताते चलें कि मुक्तदी की चार किस्में उलमा ने बयान फरमाई हैं। एक मुक्तदी जिसको मुदरिक कहा जाता है, दूसरा लाहिक है, और तीसरा जो मुक्तदी है उसे मसबूक कहा जाता है, और चौथा मुक्तदी ये लाहिक मसबूक होता है, यानी ये लाहिक भी है मसबूक भी है। इसके अलावा अलग से एक लाहिक का दर्जा है और मसबूक का दर्जा भी जुदागाना है, लेकिन ये चौथे नंबर पर ऐसा मुक्तदी है जो लाहिक भी होता है और ये मसबूक भी होता है। आइए इनकी तारीफात भी मैं अर्ज करता हूं। मुदरिक उसे कहते हैं जिसने अव्वल रकअत से ही तशहुद तक इमाम के साथ नमाज पढ़ी हो। اگرچہ کہ پہلی رکعت میں اگر کوئی مقتدی کچھ لیٹ ہو گیا اور رکوع میں آ کر امام کے ساتھ شامل ہو گیا گویا کہ پہلی رکعت اسے مل گئی، اس کی پہلی رکعت شمار ہوگی، اس سے بھی مدرک ہی کہا جائے گا۔ رکوع میں مل گیا پہلی رکعت، گویا کہ اس کی کاؤنٹ ہوگی۔ دوسری، تیسری، چوتھی، یہ چاروں رکعتیں امام کے ساتھ پڑھی اور تشہد بھی امام کے ساتھ کیا، سلام پھیر دیا، اسے مدرک کہا جاتا ہے۔ اور دوسرا ہے لاحق، یہ وہ شخص ہوتا ہے کہ جو امام کے ساتھ پہلی رکعت میں مدرک کی طرح شامل ہوا، پہلی رکعت میں ہی اس نے اقتدا کی، مگر اقتدا کے بعد اس کی کل رکعتیں یا بعض فوت ہو گئیں، خواہ وہ کسی عذر کی وجہ سے فوت ہوئی ہوں یا بغیر عذر کے فوت ہوئی ہوں، اسے لاحق کہا جاتا ہے۔ یہ مدرک کی طرح ہوتا ہے، یعنی شروع سے ہی امام کے ساتھ نماز میں شامل ہو گیا۔ اس کی جو رکعتیں فوت ہوئی ہیں، کہا گیا کہ خواہ عذر کی وجہ سے، عذر مثلا بھیڑ بہت زیادہ تھی، اس کی وجہ سے رکوع و سجود یہ کر نہیں پایا، اس لیے نماز میں پیچھے رہ گیا، یا ہوا یہ کہ نماز میں اس کو حدث لاحق ہو گیا، وضو ٹوٹ گیا، اب جو وضو کر کے دوبارہ جماعت کو پانے والی صورت ہے اس کی شرائط کے مطابق یہ گیا، وضو کیا اور جو شرائط ہے ان کے اوپر کمپلیٹ عمل کر کے اسی جگہ پر آ کے کھڑا ہوا اور جماعت میں پھر دوبارہ یہ وہیں سے شامل ہو گیا۔ اب یہ شروع تو امام کے ساتھ کرتا ہے، لیکن کل یا بعض رکعتیں کسی وجہ سے، خواب عذر ہو، عذر کی وجہ سے رہ گئی یا بلا عذر رہ گئی، جیسے اس نے امام سے پہلے رکوع یا سجدہ کر لیا پھر یہ وہیں پر رہا، یعنی ایسا نہیں کہ اس نے اس کا اعادہ کیا ہو، اس نے اعادہ بھی نہیں کیا، وہیں پر رہا، امام بھی آ کر شامل ہو گیا، امام سے پہلے یہ رکوع میں یا سجدے میں چلا گیا، تو امام کی دوسری رکعت اس کی پہلی رکعت ہوگی، اور تیسری، دوسری اور چوتھی، تیسری اور آخر میں ایک رکعت اس نے مزید پڑھی تو اس کی نماز بھی کمپلیٹ ہو جاتی ہے، آخر میں سلام پھیرتا ہے، گویا کہ شروع امام کے ساتھ کی تھی، اگرچہ کہ تاخیر کے ساتھ سلام پھیرا، لیکن اسی ترتیب کے ساتھ اس نے سلام پھیر دیا، یہ ہے لاحق۔ اور تیسرا مقتدی ہوتا ہے مسبوق مقتدی، مسبوق وہ ہے کہ امام کی بعض رکعتیں پڑھنے کے بعد نماز میں شامل ہوا اور آخر تک پھر شامل رہا، امام صاحب ایک رکعت پڑھ چکے تھے، دو پڑھ چکے تھے، یہ بعد میں آ کر شامل ہوتا ہے، اگلی دو رکعتیں یا اگلی تین رکعتیں امام کے ساتھ پڑھتا ہے، پھر جو اس کی شروع میں رہ گئی تھی، اب یہ امام صاحب کے سلام پھیرنے کے بعد کھڑا ہو کر اپنی ان نمازوں کی رکعتیں مکمل کر لیتا ہے، اسے مسبوق مقتدی کہتے ہیں۔ اور لاحق مسبوق، جس کی کچھ رکعتیں شروع کی اس کو نہیں ملی، اس اعتبار سے یہ مسبوق ہے، پھر شامل ہونے کے بعد خواہ عذر کی وجہ سے یا بغیر عذر کے کسی وجہ سے یہ لاحق ہو گیا، مثال کے طور پہ وضو ٹوٹ گیا، وضو کرنے چلا گیا، دوبارہ آ کے جماعت میں شامل ہوا، تو یہ لاحق بھی ہے، یہ مسبوق بھی ہے، تو اس کو لاحق مسبوق مقتدی کہا جاتا ہے۔ مدنی چینل کے ناظرین، یہ مقتدیوں کی چار قسمیں ہیں، احکام بھی ان کے جدا جدا ہیں، مقتدی کی ان چاروں قسموں کے جو احکام ہیں ان کے حوالے سے علماء نے لکھا کہ لاحق مدرک کے حکم میں ہے، جب اپنی فوت شدہ رکعتیں پڑھے گا تو اس میں نہ تو یہ قرات کرے گا، نہ صحف کی وجہ سے، یعنی اب صحف واقع ہوا تو صحف کی وجہ سے سجدہ صحف بھی نہیں کرے گا، اور اگر مسافر تھا تو نماز میں نیت اقامت سے اس کا فرض متغیر نہ ہوگا کہ دو سے چار ہو جائیں، اور اپنی فوت شدہ کو پہلے پڑھے گا، یہ نہ ہوگا کہ امام کے ساتھ پڑھے، پھر جب امام فارغ ہو جائے تو اپنی پڑھے، مثلا اس کو حدث ہوا، وضو کرنے کے لیے چلا گیا، وضو کر کے آیا تو آ کر پہلے وہ جو چھوٹ گئی ہے، یعنی اس کے وضو کرنے کے دوران امام صاحب پڑھ چکے ہیں، یہ پہلے ان کو پڑھے گا، پھر آگے جا کے شامل ہو جائے گا۔ ऐसा नहीं हो सकता कि इमाम साहब के साथ शामिल हो जाए, जो बीच में रह गई थी उनको बाद में पढ़े। अगर ऐसा करेगा तो ये गुनाहगार है, अगरचे के नमाज फिर भी हो जाएगी, लेकिन इस तरह इसका करना दुरुस्त नहीं है। लाहिक जो है ये मुदरिक के हुक्म में है, और मुदरिक तो बिल्कुल वाजे है, पहली रकत में शामिल हुआ, आखिर तक इमाम साहब के साथ रहा, इमाम साहब ने सलाम फेरा तो ये भी नमाज से बाहर आ गया, इसने इमाम की नमाज के साथ अपनी नमाज को कंप्लीट कर लिया। मसबूक के अहकाम इन उमूर में लाहिक के खिलाफ होते हैं कि पहले इमाम के साथ हो ले, फिर इमाम के सलाम फेरने के बाद अपनी फौत शुदा पढ़े। लाहिक ने ऐसा नहीं करना था, लाहिक की जो रह गई थी पहले वो पढ़कर इमाम के साथ शामिल हो रहा था, और मसबूक जो है वो इमाम के साथ शामिल हो जाता है, और जब इमाम साहब सलाम फेर देते हैं तो जो इसकी पहले रकातें रह गई थी ये फिर खड़ा होकर उन्हें पढ़ लेता है, और जो अपनी फौज शुदा रकातें पढ़ेगा मसबूक इनमें किरात भी करेगा। पहली रकत थी फौत होने वाली तो पहली रकत के एतबार से पढ़ेगा, पहली और दूसरी और इसी एतबार से इसी तरतीब से पढ़ेगा, तो इनमें किरात भी करनी, इसमें सजदाए सहव हो तो फिर सहव भी करना पड़ेगा, और नियत इकामत से फर्ज जो है वो मुतगैर हो जाता है, जबकि लाहिक में ऐसा नहीं था। मसबूक अपनी फौत शुदा जो पहले रकातें रह गई थी उनकी अदा में ये मुनफरिद के हुक्म में है कि पहले सना ना पड़ी थी तो अब जब ये अपनी फौत शुदा पड़ेगा, जो पहली रकत रह गई थी वो जब अब ये पड़ेगा तो उस किरात के अंदर ये सना भी पड़ेगा और तावुज भी पड़ेगा। मसबूक ने इमाम को कादा में पा लिया तो तकबीर तहरीमा सीधे खड़े होने की हालत में कहेगा, फिर दूसरी तकबीर कहकर ये कादा में चला जाएगा। इसी तरह रुकू में पाया, सजदे में पाया, जब भी यही करेगा कि खड़े खड़े कयाम की हालत में तकबीर कहेगा, ये तकबीर तहरीमा होगी, फिर उसके बाद दूसरी तकबीर तकबीर इंतकाल कहकर रुकू में इमाम के साथ मिल जाएगा, अगर इमाम साहब सजदे में है तो सजदे में मिल जाएगा। इन सब सूरतों में अगर इसने एक तकबीर ऐसी कही कि जो अगले रुकन में मुंतकिल होकर खत्म हुई, जैसे खड़े खड़े कहता है अल्लाह अकबर और रुकू में जाके खत्म करता है, तो ये तकबीर तहरीमा नहीं होगी, ये तकबीर इंतकाल है, और तकबीर तहरीमा ये नमाज का रुकन है, रुकन फौत हो गया तो नमाज शुरू ही नहीं हुई। इसलिए फरमाया गया कि कयाम की हालत में बिल्कुल स्टेट खड़े खड़े अल्लाह अकबर कहे, ये तकबीर तहरीमा है, फिर दूसरी तकबीर कहकर अगले रुकन में जहां इमाम साहब हैं उनमें मुंतकिल हो जाए, इमाम रुकू में है तो रुकू की तकबीर कहलाएगी, अगर इमाम साहब सजदे में है तो फिर दूसरी तकबीर से ये सजदे में मुंतकिल होगा और ये सजदे की तकबीर कहलाएगी। तो इस तरह मुख्तलिफ अहकाम हैं और बाज बातों में ये सब आपस में मुख्तलिफ हैं। और मजीद एक मसला आज के सिलसिले में शामिल करते हैं, मसबूक को खड़ा कब होना चाहिए, यानी इमाम साहब एक रकत पढ़ चुके थे तब ये शामिल हुआ, अब इमाम साहब चार रकातें पढ़ने के बाद सलाम फेरेंगे फिर ये खड़ा होगा, तो इसे कब खड़ा होना चाहिए, इमाम साहब पहला सलाम शुरू करें तब ही खड़ा हो जाए, या दूसरा सलाम शुरू करें तब खड़ा हो? तो इस पर उलमा ने लिखा कि मसबूक को चाहिए कि इमाम के सलाम फेरते ही फौरन खड़ा ना हो जाए, बल्कि इतनी देर सबर करे कि मालूम हो जाए कि इमाम को सजदाए सहव लाजिम नहीं है, मगर उस वक्त जल्दी खड़े होने का हुक्म है जब वक्त तंग है, पता है कि अब ये मस्जिद स्टे करेगा तो वक्त ही खत्म हो जाएगा, जब वक्त खत्म हो जाएगा तो फिर ये गोया कि मकरू वक्त दाखिल हो जाएगा या अगली नमाज का वक्त शुरू हो जाएगा, तो इसमें ये एहतियात कर सकता है कि जल्दी खड़ा हो जाए, वरना थोड़ा सब्र करे, अगर इमाम साहब सजदा सहव करते हैं तो साथ में शामिल हो जाए, अगर नहीं करते तो ये फौरन खड़ा हो सकता है। आमतौर पर जब दूसरी तरफ सलाम फेरा जाता है यानी फेरना शुरू किया जाता है तो मतलब ये होता है कि इमाम साहब के ऊपर सजदा सहव लाजिम नहीं है, अब ये चाहे तो खड़ा हो सकता है। मदनी चैनल के नाज़रीन आइए आज के सिलसिले में रिकॉर्डेड सवाल भी शामिल कर लेते हैं। ये सवाल चलाइए।
मोहम्मद हसन तारी, मुफ्ती साहब की बारगाह में सवाल अर्ज है कि मुक्तदी ने अगर कायदा उला में तशहुद की जगह आयतल कुर्सी पढ़ ली भूले से और इमाम साहब खड़े हो गए और मुक्तदी भी खड़ा हो गया और उसे याद आ गया, लेकिन उसने इसी तरह नमाज मुकम्मल कर ली है, और इस नमाज का क्या हुक्म है?
मुक्तदी अगर कादा में भूले से आयतुल कुर्सी पढ़ लेता है और इसे पता ही नहीं चलता, इमाम साहब तीसरे रकात के लिए खड़े हो गए तो ये भी भूले से खड़ा हो गया, खड़े होने के बाद पता चला कि मैंने तो आयतुल कुर्सी पढ़ी थी, तो ऐसी सूरत में नमाज हो जाएगी। इसकी नमाज में कोई सजदा सहवा भी लाजिम नहीं होगा क्योंकि ये इमाम के इक्तदा में है, इक्तदा के सबब से इसके ऊपर कोई सजदा सहवा लाजिम नहीं होगा, नमाज इसकी हो जाएगी क्योंकि ये भूले से हुआ, इसलिए ये गुनाहगार भी नहीं होगा। मदनी चैनल के नाज़रीन, हमारे आज के सिलसिले का वक्त इख्तिताम को पहुंचा, हम आपसे इजाज़त चाहते हैं, दुआगो भी हैं, अल्लाह करीम इन मसाइल को याद रखने और अमल करने की भी तौफीक नसीब फरमाए। आमिन बिजाहिन नबी अमीन सल्लल्लाहु तआला अलैहि वालिहि वसहाबिहि वबारिक वसल्लम।
हर इबादत से बरतर इबादत नमाज, सारी दौलत से बढ़कर है दौलत नमाज, हर इबादत से बरतर इबादत नमाज।